इससे पहले कि अल्लामा अमीनी बरका किताब या वही मशहूर किताब अलगदीर लिखने में मसरूफ होते, सदियों पहले शियों के छठे पेशवा इमाम सादिक अलैहिस्सलाम ने अपने दोस्तों में से एक से पूछा, क्या तुम जानते हो कि दुनिया का सबसे मुश्किल काम क्या है? जिस कदर उसके पास मालूमात थी उसने उनमें गौर किया, लेकिन इस सवाल का जवाब तलाश ना कर सका था। फिर इमाम सादिक अलैहिस्सलाम ने फरमाया, दुनिया का मुश्किल तरीन काम यह है कि हक बात को इस तरह से अपने दोस्त के लिए बयान करो कि वो तुमसे खफा ना हो और उसे रूही तकलीफ ना हो। इस एतबार से अल्लामा अमीनी खुशकिस्मत थे, क्योंकि उन्होंने शिया व अहले सुन्नत के माबैन असल इख्तलाफी मसला यानी अमीरुल मोमिनीन अलैहिस्सलाम की विलायत को 21 जिल्दों पर मुश्तमिल अलगदीर किताब में इंतहाई मंतकी अंदाज और नरम लहजे में बयान किया है, जिससे न सिर्फ अहले सुन्नत बरादरान खफा नहीं हुए बल्कि अपने बयानात और बेहतरीन अशआर में उनकी मदा और कदरदानी की है। अलबत्ता उनके हमवतन ईरानी मोतकिद हैं कि जब तक वालदैन की दुआएं साथ ना हों बड़े काम अंजाम नहीं पाते। बहरहाल अलगदीर किताब आगाज से ही अहले सुन्नत के बड़े उल्मा की तरफ से पसंद की गई है, जैसे मिस्र से मोहम्मद अब्दुल गनी हसन, मिस्री मुजल्लल किताब के मुदीर आला आदिल गजवान, जामियतुल अजहर में फलसफे के उस्ताद डॉक्टर मोहम्मद कल्लाब, शाम के डॉक्टर अब्दुल रहमान शियाई अल हल्बी, मिस्र से डॉक्टर सलाह हिसाबी वगैरह ने इसकी तमजीद की है। अहले सुन्नत उल्मा ने अलगदीर किताब के मतालिब पर नाराजगी का इजहार नहीं किया। शायद इसकी अहम वजह यह है कि इस किताब की तमाम असनाद अहले सुन्नत की असल और बुनियादी किताबों से नकल हुई है, जिनमें मोतबर रावियों से इस्तेफादा किया गया है। ये बात ऐसे ही है जैसे मुखालफीन के साथ एक मुश्तरका नुक्ते पर इत्तेफाक कर लेना। दूसरी तरफ अल्लामा अमीनी ने तारीखी वाकयात को वाज़े और सच्चाई के साथ बयान किया है। इसके बाद वो खामोश हो जाते हैं ताकि मुखालिफ गौर व फिक्र करें। ये तरीका यानी कदम ब कदम चलना और गैर जानिबदाराना तहलील करना हसासियत पैदा नहीं करता। हो सकता है कि दोस्ती और दयानत के हरीम की हिफाजत के जरिए हक तलब और रोशन फिक्र इंसानों को दोबारा पुरमवाज तारीख के दरिया में सफ़र करने पर उभार सके। इस सफ़र का मकसद कम अज़ कम ये हो सकता है कि इब्तिदाए इस्लाम के वाक़यात और शख्सियात में गहरा गौर व फिक्र और इनकी बेहतर पहचान हासिल की जाए। नेज आलम इस्लाम की सफ़े अव्वल की शख्सियत अमीरुल मोमिनीन अलैहिस्सलाम को इन तारीखी झरोकों में तलाश किया जाए। अलगदीर में शिया और सुन्नी तन्हाई की गलियों में अली अलैहिस्सलाम के हमराह हो जाते हैं और उनकी बुलंद रूह पर लगाई जाने वाली तोहमतों, इल्जामात, जंगों, तहरीफात, कीना व दुश्मनी, तमस्खर, तजहीक, सख्तियों और उस दौर के हजारों दिलखराश व वहशतनाक मनाजिर को देखेंगे।
ناد علی مظهر العجایب تجده ها من
علامہ امینی نے اپنی زندگی کے آخری 17 سال اپنی وسیع لائبریری میں گزار دیے۔ یہ لائبریری حرم علوی کے جوار میں واقع ہے۔
آج ہم نجف پہنچ چکے ہیں، خیابان رسول اکرم صلی اللہ علیہ وآلہ وسلم پر ہیں، جو کہ حضرت امیر المومنین علیہ السلام کے حرم تک جاتی ہے۔ عراقی عربوں کے بقول یہ جگہ مکتب امیر المومنین ہے، یعنی امیر المومنین لائبریری ہے، اور اس جگہ کو علامہ امینی نے تقریباً 60 سال پہلے تعمیر کروایا۔ جب میں نے پوچھا کہ یہاں کتنی کتابیں موجود ہیں تو مجھے بتایا گیا کہ یہاں پر تقریباً 63,000 کتابیں موجود ہیں۔ ان سب کی فہرست بنائی گئی ہے اور ان سب پر نمبر بھی لگایا گیا ہے۔ کل رات جب میں مرحوم علامہ امینی کے بیٹے جناب ڈاکٹر محمد امینی سے بات کر رہا تھا، انہوں نے بتایا کہ اس فہرست کو زیادہ تر خود علامہ امینی نے تیار کیا ہے اور کتابوں پر چسپاں کیا ہے۔ رجسٹر میں سب کے نام لکھے ہیں، اکثر ان کتابوں پر علامہ کی اپنی تحریر موجود ہے۔ اس لائبریری کی چھت دیکھیں کہ 4 منزل کے بعد بنائی گئی ہے، ہر منزل پر کتابیں لگائی گئی ہیں۔ اس سے یہ معلوم ہوتا ہے کہ انتہائی گہری دلچسپی کے تحت یہ کام کیا گیا ہے، کم ترین جگہ سے بہترین استفادہ کیا گیا ہے، جس میں زیادہ سے زیادہ کتابوں کو سمو دیا گیا ہے۔ اگر وہ ایک متوازی اور ہموار زمین پر اتنی کتابیں رکھنا چاہتے تو بہت زیادہ زمین کی ضرورت تھی۔ ایک حصہ ابھی ہے جسے لائبریری میں شامل کیا جائے گا، ابھی تک اس پر کام شروع نہیں ہوا۔ انشاءاللہ آئندہ امیر المومنین لائبریری کو وسیع کیا جائے گا اور یہ ملک عراق کی ایک بہترین لائبریری بن جائے گی۔ میں گزارش کروں گا کہ آپ ایک نظر ان کتابوں کو دیکھیں اور وہ نمبر جنہیں خود علامہ امینی نے ان پر تحریر کیے ہیں۔ بہت عجیب ہے کہ کوئی शख्स दुनिया भर की लाइब्रेरियों को खंगाले, जैसे ईरान, इराक, शाम, लिबनान, तुर्की और भारत, फिर नुस्खों को तहरीर करे। बुनियादी तरीन अहादीस और रवायात, मजबूत और मुस्तहकम रवायात को तलाश करे, चूंकि वसाइल की कमी के बायस फोटोकॉपी नहीं करवा सकते थे। 4 महीने के एक सफर में 4,000 सफात को लिख कर लाते हैं, फ्लोपिक्स से इस्तफादा करते हैं, तस्वीरें लेते हैं, बहुत थका देने वाला काम अंजाम देते हैं और 21 जिल्द पर मुश्तमिल अल-ग़दीर किताब को तसनीफ करते हैं और इसके बाद ये अमीरुल मोमिनीन लाइब्रेरी की बुनियाद रखते हैं। फिर अल्लामा के बेटे डॉक्टर मोहम्मद अमीनी के बकौल इतनी बड़ी तादाद में इन किताबों को इकट्ठा करते हैं। अपने हाथ से और अपने तीसरे बेटे शेख रजा की मदद से इस फहरिस्त को बनाते हैं। यहाँ एक फहरिस्त मौजूद है जिसे इस लाइब्रेरी के लिए अल्लामा अमीनी ने खुद तैयार किया है और ये फहरिस्त अमीरुल मोमिनीन लाइब्रेरी में रखी हुई है। मैं आपको दिखाता हूँ, आप मुलाहिजा करें। इसमें पहले अल्लामा अमीनी ने नंबर शुमार लिखे हैं, लाइब्रेरी का नंबर लगाया है, किताब का नाम, मुसन्निफ का नाम, मौजू लिखा है, हत्ता के तर्ज तहरीर को भी लिखा है, किस जबान में है ये भी लिखा है कि अरबी में है या फारसी में या किसी और जबानों में, कहां से शाया हुई है और ये भी लिखा है कि ये किस तारीख में किसने ये किताब वक्फ की है। एक एक बात वाज़े लिखी हुई है। वक्फ करने वाले बहुत से लोग मज़कूर हैं। तेहरान यूनिवर्सिटी का नाम है जिसने इस लाइब्रेरी को शुरू करने में मदद की है। ये सब कुछ मरहूम अल्लामा अमीनी के अपने हाथ से तहरीर किया हुआ है, खुश खत लिखा गया है। इस अजीम ईरानी दानिश्वर ने इन किताबों की मुफस्सल फहरिस्तें तैयार की हैं, इन्हें महफूज किया है ताकि आज भी दूसरे उल्मा, फजला और दानिश्वर हजरात इससे इस्तफादा हासिल कर सकें। ये लातीनी जबान में तहरीर अल्लामा की नहीं है, लेकिन दूसरी तहरीर जो किताबों पर लिखी गई है वो अल्लामा की दस्ते नवीस है। ये फहरिस्त आज भी इस लाइब्रेरी में मौजूद है। इस कदर मुसलसल काम उस शख्स की तरफ से जो बीमार भी था, जिस्म में इंतहाई दर्द रहता था, उसके बावजूद इतना बड़ा काम सर अंजाम दिया है। ऐसे अजीम आलिम हैं कि जिन्होंने फिका उसूल, हदीस और रिजाल के मसाइल को हल किया है। यहां भी उसी कदर मेहनत और शाका के साथ इस जहमत वाले काम को अपने जिम्मे लिया और इसे अंजाम तक पहुंचाया। मेरे ख्याल में ये एक बहुत बड़ा सबक है, अल्लामा अमीनी की जिंदगी से हासिल किया जाने वाला अजीम सबक है कि इंसान जिस कदर भी बुलंद मर्तबा हो, खुद आगे बढ़कर सारे काम अंजाम दे। ये फहरिस्त वाला काम लाइब्रेरी के दीगर तमाम हिसाब किताब से अलग है। लाइब्रेरी के तमाम अखराजात को तफसीलात के साथ अल्लामा ने अपने हाथ से लिखा है। ये जितना भी रिकॉर्ड आप देख रहे हैं, ये सारा रिकॉर्ड अमीरुल मोमिनीन लाइब्रेरी में मौजूद है। मुझे उम्मीद है कि अगर आप अतबात आलिया ज्यारत के लिए जब आएंगे तो नजफ अशरफ में हज़रत अमीरुल मोमिनीन अलैहिस्सलाम के मरकद मुतहर के जवार में और खयाबाने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पर अल्लामा अमीनी की इस यादगार लाइब्रेरी अमीरुल मोमिनीन में ज़रूर तशरीफ़ लाएंगे।
जब तक इस्लाम के सबसे बड़े सरदार के पीछे कदम ब कदम ना चलें, जब तक फातह खैबर हैदर कर्रार के जज्बे में जज्ब ना हो, जब तक बद्र, उहद, सिफीन व एहजाब के सिपह सालार मुजाहिद की इत्मीनान बख्श कुव्वत बाजू को ना देख लें, जब तक नौए बशर के अजीम हकीम के साथ हम कलामी की शीरनी में खुद को मस्त ना कर लें, آفرینش کے خوبصورت رازوں کو نہیں پا سکتے۔ الغدیر میں غدیر صرف ایک بہانہ ہے، غدیر ایک بہانہ ہے تاکہ حقیقت و سچائی کے آسمان کی طرف ہاتھ بڑھایا جائے۔
میں اپنی پی ایچ ڈی کی ڈگری کچھ عرصے میں حاصل کرنے والا ہوں۔ اس کا موضوع دور عباسی میں طبی ادارے ہے۔ یہ چوتھی صدی ہجری کا عباسی دور ہے۔ میں نے بہت سی لائبریریوں کو چھاننے اور کئی لوگوں سے مشورہ کرنے کے بعد نیز شہر نجف میں آیت اللہ امینی کی لائبریری امیر المومنین علیہ السلام میں کئی ایک کتب کا مطالعہ کرنے اور بار بار یہاں آنے کے بعد ایک علمی خزانہ دریافت کیا ہے۔ یعنی بہت سے مطالعات کرنے، اس لائبریری اور دوسری لائبریریوں کے چکر کاٹنے کے بعد اس نتیجے تک پہنچا ہوں کہ اسلامی طب کی بنیادیں رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں رکھی گئیں۔ آپ صلی اللہ علیہ وآلہ وسلم کے بعد فارس کے راستے سے سرزمین عراق میں اسلامی طب کے علوم پہنچے ہیں۔ اس دور میں فارس کی سرزمین پر بہت سے دانشور، ماہرین اور اس علم کے بزرگان موجود تھے، جیسے زکریا رازی اور ابن سینا، اور نہ جانے کتنے ہی جید علماء اور فضلاء اس سرزمین پر موجود تھے۔ ان ایرانی علماء کا دنیا بھر کے لوگوں پر، بالخصوص عراقی عوام اور مسلمان ممالک پر بہت بڑا حق ہے۔
ان کی وفات کے بعد میں نجف گیا، قبر مبارک کی زیارت کی اور لائبریری کو دیکھا۔ صدام جو کہ بدترین اور نجس ترین انسان تھا، اس نے لائبریری کو ہاتھ تک نہ لگایا۔ دوسرے علماء کی لائبریریوں کو نیست و نابود کر دیا، لیکن ان کی لائبریری کو ہاتھ تک نہ لگایا۔ قیمتی ترین سکے، قابل قدر مطالب، خطی نسخے بھی اس لائبریری میں موجود تھے، لیکن صدام نے اسے ہاتھ نہیں لگایا۔ میں نے تبرکن وہاں بیٹھ کر کچھ مطالعہ کیا، اس لیے کہ یہ جگہ علامہ امینی کے بیٹھنے کی جگہ تھی اور پروردگار نے اس لائبریری کو محفوظ رکھا ہے۔ اس ظالم کے ہاتھ سے پروردگار نے اس لائبریری کو محفوظ رکھا ہے کہ جو بدترین ظالم تھا، آج بھی مجھے علامہ امینی یاد ہیں۔
آقا، 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 آقا،
Thank you.
علامہ امینی کی خواہش تھی کہ نجف میں امیر المومنین لائبریری کے ساتھ خانہ نویس ندگان تعمیر کیا جائے تاکہ خوبصورت اور مناسب جگہ پر شیعہ محققین اور مصنفین مغربی محققین کی مانند آرام و سکون کے ساتھ کام کریں اور ضرورت کی کتابیں ان کے اختیار میں ہوں۔ علامہ امینی کے مطابق جب کسی مصنف کو اس قسم کی سہولیات فراہم کر دی جائیں، مناسب جگہ، ضروریات زندگی مہیا کر دی جائیں، تو ایسی کتابیں ضبط تحریر میں آ سکتی ہیں جو شیعہ علماء کا خواب ہیں۔ اس کے بعد لائبریری ان کتابوں کو شائع کرنے کی ذمہ داری لے اور انہیں شائع کروائے۔ علامہ امینی نے حتیٰ کہ ان تحقیقاتی کمروں کا نام بھی تجویز کیا تھا، علوم بلاغت و سخن سنجی، علوم اجتماعی، علوم اقتصاد، علوم سیاسی، علوم دانش و فنون، تفسیر، ریاضی، نفسیات، مسلمانوں کے مسائل اور ان کا حل۔ لیکن علامہ امینی کی عمر نے وفا نہ کی کہ وہ اپنے اس بڑے مقصد تک پہنچ پاتے۔ لائبریری امیر المومنین علیہ السلام سے علامہ امینی کی مدیریت میں شائع ہونے والے رسالے میں لکھا گیا ہے کہ اسلامی وحدت امت میں اظہار عقائد کی بنیاد پر استوار ہو سکتی ہے، یعنی قرآنی حقائق اور سنت رسول خدا صلی اللہ علیہ وآلہ وسلم۔ بالآخر علامہ امینی طویل علالت کے بعد جمعے کے دن قبل الظہر 13 تیر ماہ 1349 شمسی بمطابق 28 ربیع الثانی 1390 ہجری قمری کو تہران کے ہسپتال آریہ میں انتقال کر گئے۔ اس ان تک عالم ربانی کا پیکر مطہر ہزاروں لوگوں اور علماء نے ہاتھوں پر اٹھا کر تشییع کیا۔ اس کے بعد نجف اشرف منتقل کر دیا گیا۔ یہاں لائبریری امیر المومنین علیہ السلام کے، جس کی بنیاد خود علامہ امینی نے رکھی تھی، میں سپرد خاک کر دیا گیا۔
كرار حبك صار مثل الدار يجمعنا، جربناك وعرفناك من انخاك تسمعنا،
يا كرار حبك صار مثل